أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله بنعمته تتم الصالحات، لا حول ولا قوة إلا بالله. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں بہترین طریقے سے آج اپنے پیارے نبی صلی اللہ علیہ وسلم کی ذات کے اندر ایک ہلکی سی، وہ جس کو کہتے ہیں نا، ایک جھانکنے کی توفیق عطا فرمائے. میں نے تو اللہ کے نبی صلی اللہ علیہ وسلم کو اپنی سوچوں سے، اپنی امیدوں سے، اور جو میرا ایک امیجینیشن تھا، آپ کی طرح بچپن سے ہم سبھی کچھ نہ کچھ تو اپنے پیارے نبی کے بارے میں جانتے تھے نا، تو اس کی یقین کریں کہ ایک پیل ریفلیکشن ہے. آج انشاءاللہ کچھ چیزیں نوٹ کرنے والی ہوں گی. بہت کچھ بولا گیا ہے، بہت کچھ کہا جاتا ہے، لیکن آج ہم تعارف حبیب کے نام پر انشاءاللہ لیں گے آج کے لیکچر کو. بس پوائنٹس میں بھی لکھیں گے نا، تو آپ پورے اپنے ہاتھ سے نبی صلی اللہ علیہ وسلم کے بارے میں ایک اوور ویو جان لیں گے. ٹھیک ہے، جو بھی لکھ سکیں ضرور لکھیں. اور آئیے شروع کرتے ہیں اس دعا کے ساتھ کہ ہم بہترین طریقے سے اس وقت کا حق ادا کر سکے. آپ سب اسٹوڈینٹس کے پاس تو کاپی قلم ہے یہ نا. ٹھیک ہے، چلیے. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. ربی یسر ولا تعسر وتمم بالخیر. تعارف حبیب آج کا ہمارا ٹاپک ہے. ایک بکلٹ ہے، اس کو فوکس کرتے ہوئے ہم آج کے لیکچر میں نبی صلی اللہ علیہ وسلم کی ذات کے بارے میں کچھ جھلکیاں لیں گے. کم از کم ہم آپ کو اتنا تو جانتے ہوں جتنا ہم اپنے فیورٹ کرکٹر کو جانتے ہیں، فیورٹ آرٹسٹ کو جانتے ہیں، اور سو آن. عموماً دیکھا گیا کہ لوگ جن لوگوں سے محبت کرتے ہیں ان کے بارے میں جانتے ہیں اور جاننا چاہتے ہیں، اور ایسی چیزیں ان کی نوٹ کرتے ہیں، وہ کیا کھاتے ہیں، وہ کیا پہنتے ہیں، ان کو کیا پسند ہے، ان کی ناپسند کیا ہے، سو آن. یعنی اس طرح کی چیزیں بہت ساری ہیں. نبی صلی اللہ علیہ وسلم کی ذات، جن کو آپ اللہ تعالیٰ کے بعد، وہ کہتے ہیں نا، بعدس خدا بزرگ، اللہ کے بعد اگر کوئی بزرگ ہستی ہے تو وہ آپ ہیں. تو بڑی محبت سے پڑھتے ہیں درود شریف، اپنے اپنے طور پہ پڑھیے، اور ایک ایک لفظ کو پڑھتے ہوئے نبی صلی اللہ علیہ وسلم کی محبت کو محسوس کریں گے. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. نماز کا حصہ ہے یہ درود. کوئی نماز فرض ہو، سنت ہو، نفل ہو، وہ ادا نہیں ہوتی جب تک کہ یہ درود نہ پڑھا جائے. اس کو درود ابراہیمی بھی کہا جاتا ہے. زندگی ایسی گزار کے جائیے کہ آپ کا بعد میں ذکر خیر رہے. حضرت ابراہیم کا جہاں بھی نام آتا ہے نا، تو ایموشنل ہو جاتا ہے دل. وجلی لسان صدق فی الاخرین، اے اللہ میرے بعد والوں میں میرا ذکر خیر رکھنا. جب ہم نبی صلی اللہ علیہ وسلم کا نام محبت سے لیتے ہیں تو پھر ہمیں اس میں حقیقت میں حضرت ابراہیم کا بھی خیال آتا ہے. تو یہ جو درود ابھی آپ کے سامنے رکھا گیا، اب ہوا کیا کہ نبی صلی اللہ علیہ وسلم حضرت ابراہیم علیہ السلام کی نسل میں سے تھے اور آپ کی دعاؤں کا نتیجہ تھے. پہلے تو میں درود شریف پہ چند لفظ بولنا چاہوں گی کہ آپ کو اپنی نسل سے کیا امید ہے. ابراہیم علیہ السلام نے جب اللہ تعالیٰ کا گھر بنایا اور اس گھر کو بناتے وقت انہوں نے دعائیں کی تھی کہ ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. کہ اللہ، اے رب، ہم سے قبول فرما اور ہم دونوں کو بھی مسلمین بنا. حضرت ابراہیم اور اسماعیل علیہ السلام ہی تھے. اس کے بعد ایک دعا مانگی تھی، میں اس وقت اس میں نہیں جاؤں گی، لیکن میں صرف آپ کا ذہن حسب عادت آپ کی اولادوں، آپ کی نسلوں کی طرف ڈالنا چاہوں گی. جب اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو خوشخبریاں سنا دی کہ ابراہیم ہم آپ کو امام بنانے والے ہیں، तो उन्होंने क्या कहा था, पहले पारे का बस आखिरी दो तीन रुकू वाला हिस्सा पढ़ लें तो उसमें सारी बातें आपको मिलती हैं। फमिन ज़ुर्रियती, अल्लाह मेरे बच्चों का क्या होगा। अल्लाह या नाल अहदे ज़ालिमीन, मेरा अहद ज़ालिमों को नहीं पहुँचेगा। ये क्या बात हुई, ये कैसे हुआ। इब्राहिम अलैहिस्सलाम ने बाप होने के नाते सारी औलाद के लिए दुआ की थी, लेकिन उनकी दुआ सबको नहीं लगी। आज ये दुरूद शरीफ जो आपके मेरे सामने है इस वक्त, अगर इसको सामने रखते हुए आपके साथ ये बात कर दूं, आपकी मेरी दुआएं, जब हम दुआ मांगते हैं ना तो हमारा वो कॉन्सेप्ट ही क्लियर नहीं है। वतवासो बिल हकी वतवासो बिस सब्र, जब हक के लिए बंदा खड़ा होता है ना तो फिर उसको उसका अगला मरहला है सब्र का। दो चीजें मैं इस वक्त इस लेक्चर के नाते से आप सब के गोश गुजार कर दूं, ताकि आपको तारफ हबीब से पहले असल में नबी सल्लम की वो जात हो, जो उनकी बातें और कुछ, आज इस लेक्चर बल्कि सीरीज चलेगी हमारी अगले 2-3 दिन तक, तो इसमें आपको नबी सल्लम के बारे में जनरल इंफॉर्मेशन मिलेंगी। यानी ये मैं आप सबको अभी भी बता दूं जो हमारे साथ हैं, तो इंशाल्लाह ताला आज हम इस सिलसिले को जो शुरू करेंगे तो इसको आप आगे भी लेके सुनेंगे। लेकिन मेरी आदत क्या है कि लफ्जों में नहीं खोती, फिगर एंड फैक्ट्स मेरा फोकस ही नहीं है। कौन सी जंग कब हुई, कब पैदा हुआ, कितने बच्चे थे, मेरा हमेशा नुक्ता नजर जात पे रह जाता है, करेक्टर बिल्डिंग पे। क्योंकि आप और मैं इस वक्त ज्यादा से ज्यादा जो काम कर सकते हैं ना, वो करेक्टर बिल्डिंग कर सकते हैं, अपनी भी और उनकी भी, बच्चों की भी। हजरत इब्राहिम अलैहिस्सलाम की प्रोजेनी थे, प्रोजेनी किसको कहते हैं, नस्ल। अल्लाह के नबी सल्लम का लीनेज, लीनेज किसको कहते हैं, शजरा नसब, हजरत इब्राहिम से मिलता। इब्राहिम अलैहिस्सलाम के दो बेटे जो हमें पता है, हालांकि और भी थे। आपको पता है कि हजरत इब्राहिम की दो बीवियां, बीबी सारा और बीबी हाजरा, सबको पता है। सारा इसहाक अलैहिस्सलाम की माँ थी, और हाजरा के बतन से अल्लाह ने क्या दिया, इस्माइल अलैहिस्सलाम दिए। तीसरी बीवी थी कतूरा, उसका नाम था। उनसे एक तीसरे बेटे इब्राहिम के पैदा हुए थे, मिदयान। और कहते हैं कि उस बीवी कतूरा से उनके 6 बेटे थे। नाम आज किनका बाकी है, जिनकी नस्लें अल्लाह ने चुन ली। अपने प्यारे नबी के बारे में एक बात याद रख लीजिए कि आपने फरमाया था कि मैं अपने बाप इब्राहिम की दुआ हूं, और हजरत ईसा अलैहिस्सलाम की बशारत और अपनी माँ का ख्वाब हूं। तीन लफ्ज रखिए, दुआ, बशारत और ख्वाब। आज मैं आप में यहां बैठे नबी सल्लम के उम्मती हैं, अल्हम्दुलिल्लाह। अल्लाह ने हमारा भी कहीं ना कहीं जाकर ताल्लुक अपने प्यारे नबी से जोड़ा ना। इब्राहिम अलैहिस्सलाम ने सबसे पहले खुद बैतुल्लाह की तामीर शुरू की, 7 बेटे को लगाया। अगर बाप कह लीजिए कि मिस्त्री था, तो बेटा मजदूर था आज की जुबान में। नस्ल को अपने साथ उसी काम पे लगा लिया जिसके असरात आज आप और मैं देख रहे हैं। जब हम दुरूद शरीफ पढ़ते हैं, आप जरा इस दुरूद शरीफ के अल्फाज पे गौर करें ना, तो अल्लाहुम्मा सल्ले अला मोहम्मद, फिर अला आली मोहम्मद, फिर उसके बाद अला इब्राहिम वला आली इब्राहिम, मैं बीच के लफ्जों को स्किप करा के आपको गौर करा रही हूँ, फिर अल्लाह बारिक अला मोहम्मद वला आली मोहम्मद, फिर कमा बारक अला इब्राहिम वला आली इब्राहिम। 4 चीजें हैं इसमें, 2 चीजें डायरेक्ट मोहम्मद सल्लम से मुतल्लिक, और 2 डायरेक्ट हजरत इब्राहिम अलैहिस्सलाम से मुतल्लिक, और 2 फिर आले मोहम्मद जो मैं और आप हैं, और 2 जो आले इब्राहिम से मुतल्लिक है। ये 8 चीजें जब जमा करेंगे, इनको अगर खुलासे में 4 भी रखें, तो जब तक हम मुसलमान, आज के मुसलमान, टुडे के मुसलमान, अपनी नस्लों को उसी मनहज और उसी मेथडोलॉजी पे नहीं लेकर चलेंगे जिस पे इब्राहिम अलैहिस्सलाम और उसके बाद नबी सल्लम छोड़कर गए, हमें तब तक सिर्फ दुआएं कबूल नहीं होती। इब्राहिम अलैहिस्सलाम ने दुआ की थी कि अल्लाह मेरी औलाद को भी ये इमामत देना। अल्लाह ने कहा ठीक है, दूंगा, लेकिन सबको नहीं दूंगा। तो क्या पता चला कि आप दुआ जब करते हैं ना, तो उससे पहले आपको वो काम भी शुरू कर देना चाहिए। देखिए, हमारे कल्चर में कितना अजीबो गरीब कॉन्सेप्ट है मायूसी, हम बेकार, हम मुसलमान कुछ कर नहीं सकते। और अल्लाह रहम करे, जहां यूथ की बात आती है तो वो तो हमें बस गुनाहगार और जहन्नमी और इस तरह के लगते हैं। नतीजा क्या निकलता है कि वो अपने आप को परेशान कर लेते हैं। एक इंग्लिश स्पीकर है, तो उनका पाकिस्तान जाने का इत्तेफाक हुआ। उन्होंने डिफरेंट जगहों पे लेक्चर्स ऑफर किए। और जब उन्होंने लेक्चर दिए तो मुझे उसका किसी ने एक ने क्लिप भेजा, तो उसमें उन्होंने कहा था कि मैं दुनिया में कितने मुल्कों में गया हूं, लेकिन जिस दिन से मैं पाकिस्तान आया और वो यूथ के साथ लेक्चर्स दे रहे थे, कहते हैं कि सबसे ज्यादा मुझे पाकिस्तान में स्टूडेंट्स और यंगस्टर्स की तरफ से एक सवाल बहुत आया है कि हम कितना को सब्र करें, हम कब सब्र करें, हमारी किस्मत कब सवरेगी। कोई कहता है हम ये मुल्क छोड़ के चले जाएं, और एक बच्ची का वो सवाल बता रहे थे कि उसने कहा हमारी दुआएं क्यों नहीं कबूल होती, हमें पता चल गया अल्लाह ने पाकिस्तान वालों की दुआएं कोई नहीं कबूल करनी। तो ही वॉज डिप्रेस्ड, ही सेड मैं पूरी दुनिया में इधर उधर जहां भी गया हूं मुझे कभी सब्र और दुआ के मौजू पर इस तरह के सवाल जवाब किसी ने नहीं पूछे जो मुझे इस मुल्क से पूछे गए। क्यों हो गया हमारे मुसलमानों में और खासतौर पर हमारे मुल्कों में हर बंदा इतना मायूस क्यों है? तो फिर जो बात मैं इस वक्त आपको इस नबी सल्लम के लेक्चर के नाते से दे सकती हूँ, हमारे नबी का तारुफ ये है कि ही वॉज ऑप्टमिस्टिक, ही वॉज पुर उम्मीद, ही वॉज होपफुल पर्सन, ही गेव एनर्जी टू पीपल। अगर आप मुझसे नबी सल्लम का तारुफ करवाएं, सिर्फ अगर आज मैं आपको सिर्फ इसी पे भी कह दूं, और फिर आपको कल से इंशाल्लाह हमने अगले 4 डेज में ये बुक करनी है, आपको साथ लेके चलूंगी, थोड़ा सा आज भी दिखा दूंगी, लेकिन मेरी नजर में हमारे नबी एक होपफुल पर्सन थे। ही वॉज एनर्जेटिक, उनके अंदर एक एनर्जी भरी हुई थी। ये देखिए, ये इसको आप क्या कहते हैं, चार्जर है ना, ये पीछे से प्लग इन है। अगर इसको मैं ये अपने फोन में लगा दूंगी, ये चलता भी रहेगा और मेरा फोन चार्ज भी हो रहा है और यूज भी हो रहा है। हो सकता है कि यूज ज्यादा हो, चार्जिंग अगर जो हो रही है तो कम नहीं होने देगा, लेकिन बहरहाल बराबर ना भी रहा तो चलता रहेगा। यूजेज कम हुआ तो थोड़ी देर बाद मुझे मैसेज आ जाएगा कि योर बैटरी सफिशेंटली फिल अप हो गई है। नबी सल्लम वाज़ अ चार्जर। ईमान एक इतनी बड़ी दौलत है और ये बड़ी नायाब है, ये भी मैं आपको बता दूं। इल्म बहुत आम है, किताबें बहुत हैं, कापियां बहुत हैं, और ये अफसोस की बात है कि आज के दौर में हम पढ़ते नहीं। और अगर मायूसी ना हो तो एक पाकिस्तान के किसी कॉलेज की एक रिपोर्ट 2-3 दिन पहले मेरे से किसी ने शेयर की कि वहां कोई मेला था, रफली बता रही हूँ, मेरे सामने स्लाइड नहीं वरना देख के बता दो। तो उन्होंने कहा था कि कॉलेज अथॉरिटीज की तरफ से जो रिपोर्ट सामने आई है कि उस मेले में 1200 शवारमे बिके, 3000 के करीब बर्गर बिके, और इस तरह एक दो और चीजों के बाद लिखा होता सिर्फ 35 बुक्स भी। किताब यानी जिस जगह इल्म दिया और लिया जा रहा है वहां के लोगों को किताब की ये अहमियत है, तो हम बाकियों की क्या बात करें। हमने जब से अपनी नौजवान नस्ल को उस इल्म से और उस चीज से दूर कर दिया कि जिसने एनर्जी देनी थी, और वो साहिब एनर्जी जो मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की जात थी उससे काट दिया, तो यकीन कीजिए कि हम वो हो गए जो हमारा लैपटॉप भी इवन और फोन भी आखिरी लम्हों पर रह जाता है कि बैटरी इज गॉन। आपको दूसरे के फोन से बात करते हुए भी अब दिख जाता है कि भाई आपकी बैटरी लो हो रही है, तेज करो। क्या हमारी बैटरियां लो नहीं हो जाती जब हम दुनिया में इधर उधर रहते हैं? कई चीजें ऐसी होती हैं हम अपने बारे में खुद कहते हैं कि ईमान नहीं रहा। हजरत हंजला को क्या चीज महसूस हुई थी, नबी सल्लम के प्यारे साथी? आपने बहुत ही दफा उनके बारे में सुना होगा, आपने फरमाया था कि मैं तो जब नबी की महफिल में होता हूं तो मुझे तो ईमान अपना ऐसे लगता है कि ऊपर ऊपर बम्प अप किया था जैसे उछलता है। अल्लाह के नबी, जब मैं आपकी महफिल से उठ के बाहर जाता हूं तो ईमान वो नहीं रहता। यही जिक्र उन्होंने हजरत अबू बकर से भी फरमा दिया, उन्होंने कहा ऐसा तो मेरे भी साथ होता है, तो खुद ही ले लिया। अल्लाह नहीं कहा, ना नबी ने कभी नहीं कहा कि हंजला तुम मुनाफिक हो, नेवर, ही नेवर सेड। लेकिन अल्लाह के नबी सल्लम के साथी ने खुद ही अज्यूम कर लिया, क्योंकि बलिल इंसान वाला नफ्सी ही बसीरा वलो अल्का माजीरा। दोनों अल्लाह के नबी के पास जाते हैं और अपनी कैफियत पेश करते हैं। अब वो आगे क्या, वो उसको छोड़ दीजिए, वो आपने बहुत दफा सुना हुआ। मैं इस वक्त बता रही हूं कि नबी के पास क्या कुवत थी, नबी के पास क्या तारीफ थी। अगर नबी का तारुफ लेना चाहते हैं ना आप, और ये दुरूद जो आप आज के बाद अभी अगली नमाज यानी अगर जोहर नहीं पढ़ी तो जोहर में, और इसके बाद अगली हर नमाज के आप आखिरी रकत में ही पढ़ते होंगे, हालांकि आपको पता है कि दूसरी रकत के बाद भी जब बैठते हैं उस तक में भी पढ़ा करें। नबी के लिए दुरूद पढ़ना, मैं समझती अपने आप को एनर्जेटिक करना, एक दफा दुरूद पढ़ेंगे 10 रहमतें हैं, हदीस है ना, इस पर दुरूद शरीफ के मसाइल की पूरी सीरीज़ हैं, सबको पता है। मैं सिर्फ हिंट दे देती हूँ, आप वेबसाइट खोल लें या यूट्यूब खोल लीजिए चैनल, तो उसमें आपको सीरत के मौजू पे बेशुमार चीज़ें मिलेंगी। क्यों रहमतें उतरती हैं? रहमत क्या होती है? देखिए, आपने अगर यहाँ ना आना होता तो कहीं भी नहीं जाना, काम भी नहीं है, जॉब भी नहीं है, बिस्तर होता। मैं बिस्तर छोड़ता हूँ, बिस्तर मुझे नहीं छोड़ता। लेकिन आपने यहाँ आना था, या अगर आपने इधर नहीं आना, कहीं और जो गए हमें, या शाम को जाना है, तो हमें एकदम वो चीज़ बिस्तर से उठाती है ना, करेज, कुछ करना है। जब तक आप अपनी यूथ को और खुद को कोई बड़ा काम नहीं देंगे, गोल नहीं देंगे, वो बिस्तरों पे सोए रहेंगे। मैं क्यों उठूं, मैंने कौन सा जॉब पे जाना है, मैं क्यों उठूं, मैंने कौन सा स्कूल में जाना है। आप बच्चे को सैटरडे को सुबह उठाएं तो वो कहेगा, क्यों मामा, छुट्टियां, मामा छुट्टियों में जो हालात होते हैं। नबी का तारुफ ये था, तारुफ हबीब ये है कि नबी फुल ऑफ एनर्जी थे, और एनर्जी किस चीज़ की थी? ईमान की थी। अगर वलसर इन्नल इंसान लफी खुस्र इल्लल्लज़ीन आमनु व अमिलु सालिहाति व तवासो बिल हक्की व तवासो बिस सब्र की बात करूँ ना, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास एक मिशन था। आप इंसानियत की तकमील और वो हिदायत का जो एक चिराग जला था उसको पूरी दुनिया तक फैलाने आए थे। हुवल्लज़ी अरसल रसूलहु बिल हुदा व दीनिल हक्की लियुज़हिरहु अला दीन कुल्ली वलौ करिहल काफिरून वलौ करिहल मुशरिकून वलौ करिहल फासिकून। तीन दफ़ा कुरान में ये आयत है, सूरत तौबा में आप पढ़ लीजिए, सूरत फत में पढ़ लीजिए और सूरत सफ में पढ़ लीजिए, थोड़ा सा फ़र्क है बस, आगे पीछे कुछ अल्फाज। तो नबी एक मकसद के साथ जीने वाला इंसान था। माइकल हार्ट का नाम आपने बीसियों बार सुना होगा, कि जब उसने अल्लाह के नबी सल्लम को नंबर वन पे रखा तो फिर उसने कहा कि मुझे पता है कि मेरी इस बात से क्रिश्चियन दुनिया में शोर मच जाएगा, हंगामा मच जाएगा। जी ऐसी जैसे मैं इधर बैठ के कह दूं कि दुनिया का फर्स्ट मैन फलां क्रिश्चियन प्रीस्ट है, जहरी बात है, लोग फौरन सोचेंगे आप मुसलमान हो के क्रिश्चियन को सबसे ऊपर ले रही हैं। और वो माइकल हार्ट कहता है कि मैंने सोचा कई बार ये बात, इस बात को पेश करने के बाद, बट आई डोंट फाइंड एनी अदर पर्सन बेटर देन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, और ही वॉज मैन ऑफ चेंज। वो रेवोल्यूशन थे, इनकलाब थे। आज जिस माशरे में मैं और आप हैं, इधर तो कुछ भी नहीं। आज कभी आपने सुना कि पता चला कि बेटी हो रही है तो जाकर उसको अबॉर्ट करा दो और कत्ल कर दो, या पैदा हुई बच्ची और उसके बाद जाकर गड्ढे में खोद दी, कभी सुना आपने आज तक? ठीक है, अबॉर्शन करा देते होंगे, कोई होंगे ऐसी, कोई इंडिया के कोई पसमानदा इलाकों में पैदा हुई बच्ची उसकी गर्दन मरोड़ दी, पर वो आटे में नमक के बराबर है। आज तो हर तरफ कहते हैं औरत बराबर इक्वालिटी, औरत को मर्द के बराबर खड़ा करो। नबी उन अंधेरों में भेजा गया था कि जहां आप कह सकते हैं कि हर तरफ अंधेरे थे, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने करके दिखाया आपने। मैंने अगर अपने वजूद से इस दुनिया को चेंज ना किया अच्छे रंग में, तो दुनिया में भूल जाएगी। हमारे पास अपने बाकी रहने की कोई हकीकत नहीं। अल्लाह ने मुझे सेहत दी, जिंदगी दी, ईमान दिया, मुझे उर्दू आती है अल्हम्दुलिल्लाह, मुझे इंग्लिश भी आती है, मुझे पंजाबी भी आती है, मैं नौश समझ भी जाती हूँ, और इसी तरह थोड़ा बहुत बंदा दाल दलिया करके जो कर लेता है ना, ये नेमतें मेरी कहाँ उस नबी के मिशन में दाखिल हो रही हैं। ये है तारुफ हबीब मेरी नज़र में। तारीफ कहते अराफा से, आइन राफा, अराफा या आरिफ, मार्फत, इरफान, इरफाना, ये लफ्ज़ हमारे कल्चर में बड़े आम हैं। अगर नबी को पहचानना है तो आपको मुझे देखना पड़ेगा कि वो नबी जिनको अल्लाह ने मुआशरों में भेजा, उस मुआशरे में भेजा जहाँ इब्राहिम अलैहिस्सलाम के जरिए से जलाई हुई जो शम्मा थी ना, वो बिल्कुल पायलट फ्लेम से भी नीचे जा चुकी थी, जिस तरह आखिरी तार नहीं रह जाता चार्जर का, एक आखिरी लाइन जल रही थी, खटा टोप अंधेरे थे, पूरा शोब दुनिया थी। गैर अज़ीज़ ज़रइन, अल्लाह ने मक्का को कहा जहाँ खेती भी नहीं उगती, वहाँ कुछ नहीं था उगरा, जिंदगी बेमकसद हो गई थी, इबादत बराए इबादत थी, हज बराए हज था, मेला था, नमाज सीटियाँ और तालियाँ थी। सूरह आराफ के शुरू में आप पढ़ लीजिए, मुकाम व तस्दीया, सीटियाँ बजाते, तालियाँ पीटते, कहते इबादत कर ली, कपड़े उतार के फेंक देते, कहते इन कपड़ों में नहीं, हमने इबादत करनी, इसमें गुनाह हो जाते हैं, बिल्कुल नेचुरल ड्रेस में या जिस्म पे हल्का सा कुछ ऐसा पर्दा रख कर तो वो लोग इबादत करते थे। इस मुआशरे में अल्लाह ने एक बच्चे को भेजा, کہ جس کو آپ دورہ یتیم کہہ لیں یا صحرا کا پھول کہہ لیں، بی بی آپ کے گھر ایک ایسا پھول کھلا کہ بعد میں پھر دنیا کے وسیع حصے پہ اس پھول کی خوشبو گئی. وہ ایک تنہا پھول تھا لیکن سچائی تھی اس میں، انرجی تھی، طاقت تھی. ایک سے ایک لوگ ملتے گئے، خدیجہ رضی اللہ عنہ، ابو بکر صدیق اور علی مرتضیٰ رضی اللہ عنہ سے لے کر پھر ایک ایسا سلسلہ چلتا گیا کہ وہ انسانیت کو کیاریاں پھولوں کی دے کر گیا. آپ کے ذریعے اور آپ کے اصحاب کے ذریعے دنیا کے ایک بڑے حصے پہ اللہ کا دین نافذ ہوا. دیکھیں باتیں تو باتیں ہی ہوتی ہیں نا، ہم یہاں بیٹھ کر میٹنگ کریں اور گھنٹوں باتیں کریں تو کیا ہوا؟ باتیں ہیں، کر کے کیا دکھایا ہے؟ پریکٹیکل از پریکٹیکل. آپ کہتے ہیں دیکھیں ہم نے 2009 میں یہ کیا، 10 میں یہ کیا، 11 میں یہ کیا، 12. وہ 10-12 سالہ ہسٹری اگر آپ کو بھی اسکرین پہ کوئی دکھا دے تو لوگ مرعوب ہوں گے. اچھا یہ پروجیکٹ بھی کیا، یہ بھی کیا، یہ بھی کیا. الحمدللہ کل ہماری حجت اللہ البالغہ کلاس میں آئی تھی، وہ تھی جو آپ کا ناروے کا تھیم ہے، لغت والطنز اور نفس ما قدمت لغت. تو کل کلاس کے ٹائم، ایون اس کا ٹائم پورا ہو گیا تھا، تو میں نے آؤٹ آف کیوریسٹی خود بھی دیکھا آپ کا پاور پوائنٹ اور کلاس کو بھی کل دکھایا، جو ہماری سینئرس کی کلاس ہے جو بھی لوگ آتے ہیں ادھر. تو میں اس کو دیکھ کر بھی سوچ رہی تھی کہ وقت کتنی جلدی گزر جاتا ہے نا. قیامت کے دن آپ کا میرا نام صرف اس چیز میں آ جائے کہ ہم اس معاشرے میں جو کفر، شرک، الہاد، ایگنوسٹکزم اور ایتھیزم اور اس خدا فراموشی ہے نا، اس میں پھوکے مارنے والے یا پھوکے دینے والے تھے. وہی حضرت ابراہیم والی مثال کہ جب ان کے لیے آگ جلائی گئی نمرود کی طرف سے تو لوگ اس میں ایندھن ڈالتے تھے کہ ہم اس کو آگ کو تیز کریں گے. وہ ایندھن ڈالنا ایسے جیسے آج خراب چیزوں کو پروموٹ کرنا. اور پھر انہوں نے کیا کیا کہ ایک بلبل یا چڑیا یا کون بھی تھی، اس نے ایک پانی چونچ میں بھرا اور آ کر ابراہیم کی آگ جہاں وہ گڑے میں تھی نا، اس کے اوپر پانی کا ایک قطرہ ڈال دیا. تو پاس دیکھتے ہوئے کسی بھی پرندے نے، مخلوق نے کہا ہنس کے کہ تیری اس کوشش سے کیا ہوگا، اتنا بڑا لاؤ، اتنا بڑا بھامبڑ جل رہا ہے جس کو پنجابی میں کہ بھامبڑ، تنور، اور تیرا ایک قطرہ کیا کرے گا. تو اس نے کہا مجھے کیا لگے، ہاں کل قیامت کے دن میں کہہ دوں گی کہ میں ابراہیم کے خلاف آگ بھڑکانے والوں میں نہیں تھی، بجھانے والوں میں تھی. واللہ میری آپ کی کوشش سے، یہ ناروے میں بات کر رہی ہوں تو باہر سے بھی سن رہے ہیں ماشاء اللہ، اور بعد میں بھی لوگ سنیں گے، جدھر بھی جو لوگ سن رہے ہیں جن تک بھی یہ بات جا رہی ہے، اس بات کو ذہن میں رکھ کے سن لیں کہ میری آپ کی کوشش سے کوئی ایک بندہ اس ہدایت پہ آ جائے، فائدہ اٹھا لے، یا ہزار آ جائیں. اور آج کل تو لاکھوں سبسکرائبرز، ملینز کی باتیں ہوتی ہیں. پہلے نوٹ گن کے کسی کو امیر سمجھتے تھے، اب اس کے سبسکرائبرز اور اس کے فیورٹس جو ہیں ان کو سنتے ہیں، کس کے کتنے، ایک برابر ہے. ہمیں اس سے کوئی فرق نہیں پڑتا، کیونکہ ہمت کب ٹوٹتی ہے؟ جب ریزلٹس نہیں دیکھتے. انسان کی طبیعت میں جلد بازی ہے، جلدی جلدی، راتوں رات ایک کوئک سیٹ، 20 منٹ میں جلی تیار. ہم کچھ اس قسم کے ایڈز دیکھ دیکھ کے عادی ہو چکے ہیں بہت کچھ کرنے کے. لیکن حقیقت یہ ہے آج کے دور کا مسلمان، اگر وہ نبی کے بارے میں، چلیے رب الاول ہے کہ چلا گیا یا آنے والا ہے، جب بھی یہ لیکچر لوگ سنیں گے نا، میں آپ کو کہہ سکتی ہوں کہ ربی الاول میں جتنے لوگ نبی صلی اللہ علیہ وسلم کی محبت میں جو محفلیں سجاتے ہیں، اگر ان کو صرف ایک لفظ میں تعارف حبیب ہو جائے تو وہ پھر وہاں سے وہ انرجی لے کر جائیں گے، اس مشن میں شامل ہوں گے. اکیلے چلے تھے، اتر کر ہرا سے سوئے حرم آیا کوئی. مولانا حلی کے اشعار ہے کہ وہ بجلی کی کڑک تھی یا کیا تھا جس نے ساری چیزوں کو ہلا دیا. دا مین ہو شوک درد، آج سے شاید 10-12 سال پہلے ایک درس دیا تھا امریکہ میں، اس کا نام ہی یہ تھا، مین ہو شوک درد. آج بھی اس کا فلائر اور اس کا کنٹینٹ میرے ذہن میں. وہ شخص جس نے دنیا کو ہلایا، وہ اکیلا ہلا گیا، آج 1 بلین+ 75 کہہ لیجئے، یعنی 2.25 بلین کے قریب مسلمان خود ہل رہے ہیں، ہلا کوئی نہیں رہے. آج ہر ایک ہمیں کمزور کیوں کر رہا ہے؟ کیونکہ ہم نے نبی کا تعارف نہیں لیا. واللہ اگر اس صدی میں مسلمان آ جائیں، ہمارا ایمان ہے نہیں آئیں گے، جو گیا وہ آگے ملے گا، جا کے واپس نہیں آئے گا. دیر از نو یو ٹرن ان دس لائف اسپین. مرنے کے بعد بس سیدھا ہی جاؤ گے. وَمِن وَرَائِهِم بَرْزَخٌ إِلَى يَوْمِ يُبْعَثُونَ. سورت مومنون کے بالکل آخر میں اللہ کہتے ہیں اب تو آگے کا رستہ ہے, آگے ہی جاؤ. جب آپ ایک دفعہ ایک ایگزٹ مس کرتے تھے نا تو روڈ کہتی ہے آگے جاؤ, جاؤ آنا ہے تو پھر وہ گھوم گھام کے آنا. ہم آئیں گے یو ٹرن کب, لیکن جب یوم یوبعثون, قیامت کے بعد جب قبروں سے نکلیں گے. حشر کا دن ہوگا, میدان محشر میں ہم سب کھڑے ہوں گے, وہاں محمد مصطفیٰ صلی اللہ علیہ وسلم بھی ہوں گے, اور ہر امتی اپنے نبی کو ڈھونڈ رہا ہوگا کیونکہ انہوں نے ان کے جھنڈے کے نیچے کھڑے ہونا ہے. آپ حج کا تصور لائیے, اللہ آپ کو بھی لے جائے مجھے بھی لے جائے, لیکن آپ نے دیکھا ہر ملک کے قافلے ہوتے ہیں نا, تو پھر خاص طور پہ جو منا کے خیمے ہیں تو ہر ایک کو اپنے اپنے جگہ پہ وہاں حاضر کیا جاتا ہے نا. بالکل ویسے ہی ذہن میں لائیے, یہ ناروے والوں کا خیمہ ہے, یہاں یو کے والے آ جائیں, یہاں پاکستان کے آ جائیں, سسٹمیٹک ہے نا. قیامت کا دن ہوگا, آپ بھی اور میں بھی اور ہر امتی محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو ڈھونڈ رہا ہوگا, اور ہم ان کو دیکھ رہے ہوں گے, ڈھونڈ رہے ہوں گے کدھر ہیں کیا ہیں, ان کو کیسے پاؤں, کیا کروں ویسے کروں. اور اللہ کے نبی نے تو کہہ ہی دیا تھا, اپنا ڈریس دے کے گئے ہیں دنیا سے. کوئی جاتا ہے نا یہاں سے ناروے سے, یا اپنا فون بدلتا ہے تو جن کو دینا ہوتا ہے نا ان کو اگلا ڈریس دے جاتا ہے, اگر مجھے ملنا ہوا نا تو وہاں آنا. اللہ کے نبی صلی اللہ علیہ وسلم اپنا ایڈریس دے کر گئے اور آپ نے فرمایا کہ میں انتظار کروں گا. فراتا کا لفظ ہے, فراتا, فراتا کہتے ہیں جو بندہ آگے جائے اور قافلہ پیچھے آ رہا ہو. میں حوض پہ تمہارا انتظار کروں گا. اس لیے آپ سب آج سے ہی نوٹ کر لیں, قبروں سے نکل کر ادھر ادھر نہ بھٹکیے. ادھر دیکھیں حشر کا میدان تو بہت بڑا ہے, سیدھا حوض کوثر کی طرف جائیے گا, وہاں ہمارے حبیب کھڑے ہوں گے اور ہاتھ میں آپ کے حوض کوثر کا پانی, اب جیسے اب خورے نہیں ہوتے پیالے, کوب کوب کہتے ہیں, اکواب جمع آتی ہے اس کی, جیسے چھوٹے چھوٹے گلاس ہیں, اور آپ اس میں سے پانی ڈال ڈال کر امت کو پلا رہے ہوں گے, ٹھنڈا میٹھا اور سفید, تین چیزیں جنہوں نے پڑھا قیامت کا بیان ہمارے ساتھ, اس میں بھی بات آئی اور ویسے بھی آپ کو پتہ ہی ہوگا, یعنی حوض کوثر کا پانی دودھ سے زیادہ سفید, شہد سے زیادہ میٹھا اور ٹھنڈا ہے, اور جو اس کے کٹورے ہیں وہ آسمان کے ستاروں جتنے ہیں. اور اللہ کا نبی حوض کوثر کے جنت میں سے ایک نہر نکلتی ہے, اس کی بس ایک چھوٹی سی برانچ ہے, اور وہ یفجرونہا تفجیرا, جنت کی نہروں کے لیے آتا ہے, جنتی جدھر جائیں گے اپنی نہروں کا رخ موڑتے جائیں گے, وہ کیسے ہوگا اللہ کو پتہ. اور وہاں جس نے ایک بار وہ پانی پی لیا اس کو دوبارہ پیاس نہیں لگے گی, وہاں اللہ کے نبی صلی اللہ علیہ وسلم موجود ہوں گے اور آپ لوگوں کو پانی پلائیں گے. قیامت کے میدان میں نبی صلی اللہ علیہ وسلم کی بہت بہت زیادہ پذیرائی ہوگی, آج کی انگلش میں کہہ دیتی پروٹوکول ہوگا, ہی ول بی فرام, کیا بولتے ہیں آج بڑے لوگوں کو, وی آئی پی تو اب چھوٹا لفظ لگتا ہے, اور کیا کہتے ہیں, سیلیبریٹیز, ہی ول بی فرام سیلیبریٹیز. آپ نے خود فرمایا حدیث اللہ کے نبی صلی اللہ علیہ وسلم کی, انا سیدو, میں سردار ہوں گا, ولدی آدم ولا فخر, میں اولاد آدم کا سردار ہوں اور اس میں کوئی فخر کی بات نہیں, انا اکثر الانبیاء تبین یوم القیامہ, قیامت کے روز سب نبیوں کی نسبت زیادہ لوگ میرے تابع ہوں گے. لکھئے, قیامت کے دن نبی صلی اللہ علیہ وسلم کے فالورز دوسروں کے فالورز سے زیادہ ہوں گے, اور بھی نبی ہوں گے اور وہاں بھی ہوں گے. اور حدیث اگر آپ اس کو سنا دوں, حاکم کی روایت ہے, انا سید الناس یوم القیامت ولا فخر ما من احد الا وهو تحت لوائی, لوائی جھنڈے کو کہتے ہیں, لوائی میرا جھنڈا, یوم القیامت ينتظر الفرج وانما يلوى الحمد انا امشي ويمشي الناس معي حتى اتي باب الجنه. اللہ کرے آپ کو اس کی عربی سمجھ آ رہی ہو. فاستفتح فيقال من هذا فاقول محمد صلى الله عليه وسلم فيقال مرحبا بمحمد فاذا رايت ربي خررت له ساجدا انظر الي. اب ذرا اردو ترجمہ سنیے اور ذہن میں ذرا اپنے آپ کو وہاں لائیے. قیامت کا دن ہے, سب ختم, دنیا ختم, میرا گھر, آپ کی گاڑی, آپ کی ٹیسلا, آپ کی لینڈ کروزر, آپ کا آئی فون 15, آپ کا ایکس, آپ کے کپڑے, آپ کے جوتے, آپ کی ایک ایک چیز کے اوپر سے آپ کے نام کی تختی اتر چکی ہے. جس دن ہمیں تختے پہ ڈالیں گے اس دن ہمارے نام کی ساری تختیاں اٹھ جائیں گی. لکھ لیں یہ جملہ, جس دن ہمیں تختے پہ لٹایا جائے گا اس دن ہمارے کیا ہوں گے, کہ ناموں کی تختیاں ختم ہو جائیں گی. سب سے پہلی چیز جو ہمیں لوگ لے کر چلتے ہیں وہ کیا ہے, ہماری کیا چیز ہمیں دنیا میں جو پیاری ہوتی نا, اپنا نام, نام چلا جائے گا, فیم چلا جائے گا, گھر میں کوئی اور آ جائے گا, ہماری چیزیں کسی اور کے نام چلی جائیں گی, جھگڑے شروع ہو چکے ہوں گے اگر دنیا میں چھوڑ کے گئے. زندگی میں ہی لوگ تیار بیٹھے ہیں آپ کی چیزوں کو لینے اور دینے کے لیے, تو باقی کہاں ہوگا. بہرحال سنیے, میں روز قیامت بھی لوگوں کا سردار ہوں گا, اور میں یہ بطور فخر نہیں کہتا. سوچیے کتنی شان ہوگی نبی کی, لیڈر ہوں گے. آج امت ورلڈ لیڈر بنے نہ بنے, ہمارا نبی قیامت کے دن ورلڈ لیڈر ہوگا, ورلڈ نہیں بلکہ دوسرا لیڈر بھی ہوگا. اور میں یہ بطور فخر نہیں کہتا, یعنی میں کوئی اپنے آپ کو بہت بڑا نہیں کہہ رہا, عجب کا شکار نہیں ہوں. اس دن ہر کوئی میرے جھنڈے تلے ہوگا, اور وہ غم و علم کی کیفیت نجات کا منتظر ہوگا. کتنا بڑا غم ہوگا اس دن. آپ آج دنیا میں لائیے نظر اپنے آپ کو ذہن میں, اور آپ نے فرمایا کہ بے شک حمد کا جھنڈا میرے ہاتھ میں ہوگا, میں چلوں گا تو میرے ساتھ لوگ چلیں گے, یہاں تک کہ میں جنت کے دروازے پر آؤں گا اور اسے کھولنے کا کہوں گا. پوچھا جائے گا کون, جیسے نوک کرے نا ٹک ٹک ٹک, تو لوگ پوچھتے ہیں کون, ہو از, میں کہوں گا محمد صلی اللہ علیہ وسلم. بس کہا جائے گا محمد صلی اللہ علیہ وسلم ویلکم, خوش آمدید, مرحبا. بس جب میں رب تعالیٰ کو دیکھوں گا تو سجدہ ریز ہو جاؤں گا. اس نبی کے ساتھ آپ کا میرا تعلق ہے. آج دنیا میں ہم کیوں اتنے جھکے ہوئے, دبے ہوئے, ڈرے ہوئے, پریشان ہیں؟ میرا دل کرتا ہے کبھی کبھی خود بھی کہ بیچ کے سارے زمانوں کو نکال دوں اور نبی کے دور میں ایک جھلکی تو دے کر آئیں. دیکھیں ہماری ایک بدبختی کہہ لیں, یعنی ہارڈ لک کہتے ہیں, بیڈ لک نہیں کہنا چاہیے, ہم آئیڈیل دور میں نہیں ہیں. ہمیں جو بہت ساری باتیں قرآن کی یا حدیث کی یہاں بیٹھ کے سمجھ آتی ہیں نا, وہ سیڑھیوں سے نیچے اتر کر نہیں آتی, یاد سمجھ نہیں آتی. وجہ کیا ہے کہ باہر کا ماحول غلط, باہر کا ٹیمپریچر وہ نہیں ہے جس کو آئیڈیل کہا جائے گا. یہاں بھی اگر آپ بیٹھیں گے تو آپ کو تھوڑی دیر میں بالکل عام نارمل محسوس ہوگا, لیکن باہر جانے سے پہلے آپ جیکٹیں, سویٹر, کیا کچھ نہیں پہنتے, پہنتے ہیں نا. آج ہم مسلمانوں کی یہ بس کہہ دیجئے کہ ہارڈنیس ہے کہ ہم آئیڈیل دور میں نہیں آئے. یا میں آپ کو نبی کے تعارف میں ایک بات اور بھی بتا دوں, شاید پھر کبھی زندگی میں موقع ملے نہ ملے. جب آئیڈیل دور ہوتا ہے نا, جو ہو گیا تھا, الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا, یہ سورت مائدہ کی آیت ہے. نبی صلی اللہ علیہ وسلم کے دور میں وہ جو پورا نقشہ اللہ نے ان کو دیا اور آپ نے لوگوں کو پیش کیا, پروجیکٹ بنا, وہ کمپلیٹ ہو گیا. اور وہ پھر خلفائے راشدین کے دور میں امپلیمنٹیشن کی انتہا کو پہنچ گیا. ابو بکر صدیق کے 2 سالوں میں تو فتنوں پہ ہی قابو ڈالتے رہے, لیکن عمر فاروق کے 10 سالہ دور میں 22 لاکھ مربع میل پہ وہ جھنڈا کھڑا ہوا جس کے اوپر کلمہ لکھا ہوا ہے. اسلام پوری رولز ریگولیشنز, پورے پروٹوکول, پورے ایس او پیز کے ساتھ دنیا میں رول کر چکا ہے. ہمیں نہیں سمجھ آتا ہیں یہ باتیں آج. یقین کریں ہم بد نصیب ہیں, ہم دھکوں میں پیدا ہوئے ہیں, ہم تانوں میں کے دور میں پیدا ہوئے ہیں. خبریں سنتے ہوئے ڈر لگتا ہے کہ کسی مسلمان نے نہ کچھ کہہ دیا اور اس کی خبر نہ آ گئی ہو. ہم برق گرتی ہے بےچارے مسلمانوں کے دور میں پیدا ہوئے ہیں, اور آج ہمیں لگتا ہے کہ رحمتیں ہیں تیری اغیار کے کاشانوں میں. آج کا بچہ, آپ کا آج کا 1 سال 10 سال 5 سال 20 سال کے قریب کا بچہ, وہ محروم بچہ ہے, وہ احساس کمتری کا شکار بچہ ہے, وہ بچہ جس کو پیار نہیں ملا بچپن میں, نے اس کے اندر ڈاؤن لوڈ نہیں کیا جاتا نا, وہ بڑے ہو کے اس کا پیار باہر نہیں آتا, ہے ہی نہیں, ڈالا ہی نہیں. تو آپ نے اپنے فون میں یا اپنے لیپ ٹاپ میں مائکروسافٹ ورڈ ڈالا ہی نہیں تو ورڈ کھلے کیسے, تو آپ کا دوسرے سسٹم کیسے کھلے, رائٹ. تو بالکل اسی طرح سے جو لوگ اس دور میں پیدا ہوئے تھے, جتنی ہم روایتیں پڑھتے ہیں نا, مثلا ہر نماز کے بعد آیت الکرسی پڑھ لو تو سیدھے جنت میں, ہے نا حدیث. और फिर उसके बाद और कौन सी हदीस हमारे कल्चर में बड़ी मशहूर है, वो औरत जो 5 वक्त की नमाज पढ़ ले और ये वो और फिर शोहर को राजी कर ले वो सीधी जन्नत में, ठीक है, फिर 3 दफा कुल वाला पढ़ लें तो पूरे कुरान का सवाब। फजाइल और अमाल के नाम पे हमारे पास बहुत कुछ है ना, सूरत मुल्क आप पढ़ लें तो कब्र के अजाब से निजात। ये जितनी पर्सनल थिंग्स है ना लिखिए, ये तब काम आती हैं जब बाहर इस्लाम गालिब हो चुका हो। अगर मैं और आप नबी सल्लम से लेकर वो खैरुल करूँ, यानी आज से 500 साल बस पीछे होते हैं जब तक इस्लाम गालिब था, तो हमारी नफली इबादत काफ़ी हो जानी थी, हमें हमारी तहज्जुदें भी काफ़ी हो जानी थी, हमारी तस्बीह नमाजें भी हमें काफ़ी हो जानी थी। अगर ऐसा होता तो हम खुशकिस्मत होते, फिर पर्सनल इबादत दैट्स एनफ, क्योंकि बाहर का काम तो हो गया। ये ऐसे है कि बाहर सड़कें और गलियां तो हुकूमत साफ कर रही है, तो आप क्या करेंगे, अपने घर को साफ रखिए, ऐसे ही करते हैं ना हम लोग। अब बिलफर्ज बाहर की गलियां तो गंदी, कचरा भी, पत्ते भी, पानी भी, ए बी सी डी, आप अपना घर साफ करके बैठेंगे तो क्या होगा, नहीं साफ होगा। जो बाहर से आएगा, और जो बाहर से आएगा ना तो आपकी उसकी कॉन्फ्लिक्ट होगा, पाँव साफ करो, ये करो, वो करो, अभी साफ किया था गंदा, ये हो रहा है। हम पर्सनली अपने घरों को तो अपनी पर्सनल इबादत के जरिए संभाले बैठे हैं, तो जब बाहर से कोई आती है ना चीज़ तो हमारे घरों में झगड़े शुरू हो जाते हैं। आप बच्चों ने घर में तो नहीं बैठना, शौहर भी घर में बैठने के लिए तो नहीं पैदा हुए, आप तो घर में बैठ सकती हैं आराम से, लेकिन जब बाहर के अफकार, बाहर के नजरियात, बाहर की चीज़ें अंदर आएंगी तो फिर घरों में झगड़े और फसाद होगा।